الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فیضان قرآن کے سلسلے میں حاضر ہیں اور آج سورہ تکویر کی ابتدا سے قرآن پاک کا درس سنیں گے۔ سورہ تکویر مکہ مکرمہ میں نازل ہوئی، اس میں ایک رکوع اور 29 آیتیں ہیں۔ تکویر کا معنی ہے لپیٹنا۔ اس سورہ مبارکہ کی پہلی آیت میں لفظ کویرت موجود ہے، اس مناسبت سے اس کا نام سورہ تکویر ہے۔ اس سورہ مبارکہ کے حوالے سے اور اس سے جو اگلی سورت ہے سورہ انفطار، ان دو سورتوں میں قیامت کے وقوع کا منظر اللہ تعالیٰ نے بیان فرمایا کہ جب قیامت واقع ہوگی تو زمین و آسمان کا کیا حال ہوگا۔ اس وجہ سے نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا جسے یہ پسند ہو کہ قیامت کے دن کو ایسا دیکھے گویا کہ وہ نظر کے سامنے ہے، تو اسے چاہیے کہ وہ سورہ اذا الشمس کورت اور اذا السماء انفطرت اور اذا السماء انشقت پڑھے۔ ان تینوں صورتوں میں وقوع قیامت کا منظر اللہ تبارک و تعالی نے بیان فرمایا۔ ارشاد ہوتا ہے بسم اللہ الرحمن الرحیم، اذا الشمس کورت و اذا النجوم انکدرت و اذا الجبال سیرت و اذا العشار عطلت و اذا الوحوش حشرت وَإِذَا الْبِحَارُ سُجِّرَتْ وَإِذَا النُّفُوسُ زُوِّجَتْ وَإِذَا الْمَوْءُودَةُ سُئِلَتْ بِأَيِّ ذَنبٍ قُتِلَتْ وَإِذَا الصُّحُفُ نُشِرَتْ وَإِذَا السَّمَاءُ كُشِطَتْ وَإِذَا الْجَحِيمُ سُعِّرَتْ وَإِذَا الْجَنَّةُ أُزْلِفَتْ عَلِمَتْ نَفْسٌ مَا أَحْضَرَتْ۔ جب سورج کو لپیٹ دیا جائے گا اور جب تارے جھڑ پڑیں گے اور جب پہاڑ چلائے جائیں گے اور جب 10 ماہ کی حاملہ اونٹنیاں چھوٹی پھینیں گی اور جب وحشی جانور جمع کیے جائیں گے اور جب سمندر سلگائے جائیں گے اور جب جانوں کو جوڑا جائے گا اور جب زندہ دفن کی گئی لڑکی سے پوچھا جائے گا کس خطا کی وجہ سے اسے قتل کیا گیا اور جب نامہ اعمال کھولے جائیں گے اور جب آسمان کھینچ لیا جائے گا اور جب جہنم بھڑکائی جائے گی اور جب جنت قریب لائی جائے گی، ہر جان کو معلوم ہو جائے گا جو حاضر لائی، جو عمل حاضر لائی۔ یہ اللہ تعالیٰ نے بیان فرمایا کہ جب قیامت قائم ہوگی تو اس کا منظر کیسا ہوگا۔ سورج لپیٹ دیا جائے گا، بے نور ہو جائے گا، ستارے جھڑ پڑیں گے، ٹوٹ کے بکھر جائیں گے، پہاڑوں کو چلا دیا جائے گا، وہ ریت کی طرح اور دھنکی ہوئی اون کی طرح چلنا شروع ہو جائیں گے، 10 ماہ کی حاملہ اونٹنیاں کہ جن کی طرف بڑی توجہ رکھتا ہے اس کا مالک لیکن کوئی توجہ رکھنے والا نہیں ہوگا، وہ چھوٹی پھریں گی، وحشی جانوروں کو جمع کیا جائے گا یہ قیامت میں حساب کے لیے، سمندروں کو سلگا دیا جائے گا، آگ بنا کے بھڑکا دیا جائے گا، اور جانوں کو جوڑا جائے گا، بندہ ہر بندہ اپنے عمل کے ساتھ جڑ جائے گا یا روح جو ہے وہ بدن کے ساتھ دوبارہ پراپر طریقے سے جڑ جائے گی، زندہ دفن کی گئی لڑکی کو قیامت کے دن دوبارہ اللہ تعالیٰ زندہ کر کے پوچھے گا بتا تجھے کس خطا کی وجہ سے قتل کیا گیا۔ چھوٹی سی بچی لڑکی زندہ دفن کر دی گئی غیرت کے نام پہ یا کسی اور وجہ سے، تو پوچھا جائے گا، اس لڑکی سے پوچھا جائے گا بتا تیری کیا خطا تھی، اور یہ اصل میں اس سے پوچھنا اس کو قتل کرنے والے کی تذلیل تحقیر اور اس کے لیے زجر ہے، اور اس کو ایک قسم کا یہ عذاب سنایا جا رہا ہے کہ اس چھوٹی سی بچی کو تو نے بے قصور مار دیا، قتل کر دیا، زندہ دفن کر دیا، بے حسی اور شکی پن کی انتہا کر دی۔ تو پوچھا جائے گا کس وجہ سے، کیا خطا تھی اس چھوٹی بچی کی جسے زندہ دفن کر دیا۔ نامہ اعمال کھولے جائیں گے، आसमान खींच दिया जाएगा, जहन्नम भड़काई जाएगी, जन्नत करीब लाई जाएगी। ये पूरा क़यामत का मंजर होगा। तो हर जान को पता चल जाएगा जो आमाल लेकर वो खुदा की बारगाह में हाजिर हुई होगी। इससे ये भी पता चला इन जो आयात हैं कि अल्लाह ताला ने बच्चियों के बड़े हुकूक रखे हैं, और कुफार की जो रस्म थी, रस्म बद, रस्म शनील, बच्चियों को जिंदा दफन करने की, ये इस्लाम ने ही आकर ख़त्म की। इससे पहले अरब के अंदर ये जहालत और ये शकावत आम थी। इस्लाम आया तो बच्चियों को ज़िंदगी का हक मिल गया, उनके हुकूक बयान किए, इतना हक बयान किया, इतना हक बयान किया, फरमाया कि जिसके यहाँ 3 बेटियाँ पैदा हों और वो उनकी परवरिश करे हत्ता कि उनकी शादी हो जाए, अल्लाह ताला इसी सदके उसको जन्नत अता फरमा देगा। जिस शख्स के घर में 3 बेटियाँ, किसी ने पूछा हुजूर 2 हो तो फरमाया 2 पर भी यही, किसी की 2 बेटियाँ हों और वो 2 बेटियों को भी अच्छी तालीम दे, तरबियत दे, मोहब्बत और शफकत से रखे और उनको सही तरीके से परवान चढ़ा के उनकी शादी कर दे, अल्लाह ताला इसी अमल के सदके उसे जन्नत अता फरमा देगा। ये है इस्लाम के अंदर औरत का मकाम। अब आगे इरशाद होता है, फला उक्सिमु बिल खुन्नसिल जवारिल कुन्नसि वल्लैलि इज़ा असअस वस्सुबहि इज़ा तनफ्फस इन्नहु लक़ौलु रसूलिन करीमिन ज़ी क़ुव्वतिन 'इंदा ज़िल 'अर्शि मकीन मुताइन सम अमीन। तो उन सितारों की कसम जो उल्टे चले, जो सीधे चले, छुप जाए, और रात की कसम जब पीठ फेर कर जाए, और सुबह की कसम जब सांस ले, बेशक ये कुरान ज़रूर इज्जत वाले रसूल का कलाम है। वो रसूल जो कुव्वत वाला है, अर्श के मालिक के हुजूर इज्जत वाला है, वहाँ उसका हुक्म माना जाता है, वो अमानतदार है। ये सितारों की मुख्तलिफ किस्में हैं जिनके हवाले से ये बयान किया गया। उन सब सितारों की कसम, या वो ख़ास 5 सितारे हैं हज़रत अली रज़ी अल्लाह तआला के फरमान के मुताबिक, उन 5 सितारों की कसम, रात की जब पीठ दे और सुबह की जब दम ले, तो फरमाया कि ये कुरान जो है ये शायरी और जादू नहीं है, ये तो एक इज़्ज़त वाले रसूल का पढ़ना है। इज़्ज़त वाले रसूल के बारे में एक और तो यह है कि नबी पाक अलैहिस्सलाम मुराद हैं, लेकिन जमहूर मुफस्सिरीन फरमाते कि यहाँ पर ये जो इज़्ज़त वाले रसूल का लफ्ज़ है, ये हज़रत जिब्राइल अमीन अलैहिस्सलाम के लिए। जिब्राइल अमीन अलैहिस्सलाम की ये शाने हैं, फरमाया कि रसूल हैं, इज़्ज़त वाले हैं, कुव्वत वाले हैं, अल्लाह के हुजूर उनका बड़ा मर्तबा है, वहाँ अर्श के करीब उनका हुक्म माना जाता है, बड़े अमानतदार हैं। तो ये जिब्राइल अमीन अलैहिस्सलाम की शान है। इससे बहुत सारी बातें पता चलती हैं। एक तो ये पता चला कि अल्लाह के प्यारों की शान बयान करना खुदा की सुन्नत है। जिब्राइल खुदा के प्यारे बंदे, उनकी शान खुदा कुरान में बयान फरमा रहा है। तो पता चला कि जो खुदा के प्यारे बंदे हैं उनकी शान बयान करना ये खुदा का तरीका है, खुदा को पसंद है, ये खुदा को पसंद है। तो जब जिब्राइल अमीन अलैहिस्सलाम की शान बयान करना खुदा को पसंद है, तो जो जिब्राइल के भी आका हैं, हमारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम, उनकी शान बयान करना तो उससे भी बढ़कर है। और फिर इसके साथ जिब्राइल अमीन अलैहिस्सलाम के ये औसाफ कुव्वत वाले, कैसी कुव्वत के कौम लूत की बस्तियों को अपने परों पे उठा के यूं उड़ा दिया था। शहरों के शहर, 5 बस्तियां थी, 5ों को अपने परों पे उठा के उल्टा दिया, एक सेकंड से भी जल्द सिदरतुल मुंतहा से ज़मीन पे आते हैं और यहाँ से वापस वहाँ जाते हैं। और न जाने क्या क्या शाने जिब्राइल अमीन अलैहिस्सलाम के, तो बड़ी कुव्वत वाले हैं और अर्श के मालिक के नज़दीक भी उनका बड़ा मरतबा है, अर्श के मालिक के हुजूर भी उनका बड़ा मर्तबा है, उनकी बातें मानी जाती हैं। अल्लाह ताला फरमाता है उनकी बात मानी जाती है खुदा की बारगाह में भी, और जो वो अपने माँ तहत फरिश्तों को हुक्म देते हैं वो फरिश्ते भी उनकी बात मानते हैं। आगे फरमाया, वमा साहिबकुम बिमजनून, और तुम्हारे साहिब हरगिज मजनून नहीं है। लोगो, तुम्हारे साहिब یعنی تمہارے آقا و مولا محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم، یہ مجنون نہیں جیسے معاذ اللہ کفار مکہ کہتے ہیں۔ اب ارشاد فرمایا وَلَقَدْ رَآهُ بِالْأُفُقِ الْمُبِينِ وَمَا هُوَ عَلَى الْغَيْبِ بِضَنِينِ، اور یقیناً بے شک انہوں نے اسے روشن کنارے پر دیکھا، اور یہ نبی غیب بتانے پر ہرگز بخیل نہیں۔ یہ بیسیکلی کیا بات ہو رہی ہے، نبی پاک علیہ الصلوۃ والسلام فرماتے تھے کہ میں نے جبرائیل کو دیکھا۔ اب جبرائیل تو عام انسانوں کو نظر نہیں آتے، نبی پاک علیہ السلام فرماتے تھے کہ میرے پاس ایک فرشتہ آتا ہے جبرائیل امین، وہ میرے پاس وحی لے کے آتا ہے، مجھ سے باتیں کرتا ہے۔ کفار نے خباست کرتے ہوئے کیا کہا کہ بھائی یہ تو جو ہے نا بندہ پاگل ہو جائے نا تو اس طرح کی باتیں کرتا ہوتا ہے، اس کو لگتا ہے کہ اس کے پاس کوئی آتا ہے، وہ کسی سے باتیں کرتا ہے، حالانکہ نظر ہی کوئی نہیں آ رہا ہوتا، کوئی ہوتا ہی نہیں وہاں پر۔ تو اللہ تعالیٰ نے اس سیاق کے اعتبار سے فرمایا کہ اے لوگو، یہ جو تمہارے صاحب ہیں یہ مجنون نہیں ہیں کہ معاذ اللہ ان کے اعتبار سے اس طرح جو ہے وہ اندیکھی چیزوں سے باتیں کرتے ہیں، بلکہ اس نبی نے جبرائیل کو آسمان کے روشن کنارے پر دیکھا۔ نبی پاک علیہ الصلوۃ والسلام نے جبرائیل امین علیہ السلام کو دیکھا کہ آپ جو ہے وہ آسمان و زمین کے درمیان پر پھیلائے بیٹھے ہوئے ہیں۔ تو اللہ تعالیٰ نے گواہی دی کہ یہ جو فرما رہے ہیں وہ سچ کہہ رہے ہیں کہ انہوں نے جبرائیل امین علیہ الصلوۃ والسلام کو افق مبین پر، آسمان کے روشن کنارے پر دیکھا، اور پھر وہ جو جبرائیل ان کے پاس وحی لے کے آتے ہیں وہ غیب کی باتیں ہیں، اور یہ نبی اس غیب کے اندر بخل نہیں کرتے، لوگوں کو بتاتے ہیں، لوگوں تک پہنچاتے ہیں، خدا کا کلام لوگوں تک پہنچاتے ہیں۔ نبی پاک علیہ الصلوۃ والسلام کو جو اللہ تعالیٰ غیب کا علم دیتا ہے اس کی بہت ساری قسمیں، قرآن میں بیان کردہ چیزیں بھی اسی کے اندر آتی ہیں، اور جو قرآن میں صراحت سے نہیں ہیں غیب کے معاملات وہ بھی اللہ تعالیٰ عطا فرماتا ہے۔ تو کوئی چیز بتانے کی ہوتی ہے، کوئی نہیں بتانے کی ہوتی، قرآن سارا بتانے کا تھا کہ یہ خدا کا کلام، تو سرکار نے سب بتا دیا، لیکن اس کے علاوہ انسانوں کی پیدائش سے لے کر جنتیوں کے جنت میں جانے تک لاکھوں کروڑوں اربوں کھربوں چیزیں تھیں، اس میں جو بتانے کی تھی وہ سرکار نے بتائی، جو نہیں بتانے کی تھی نہیں بتائی۔ اس لیے نبی پاک علیہ السلام کے ایک صحابی تھے حضرت حذیفہ رضی اللہ تعالی عنہ، یہ حضرت حذیفہ کو ان کا لقب تھا حضور کے رازدان، رازدار مصطفیٰ ان کا لقب تھا، کیونکہ نبی پاک علیہ السلام ان کو راز کی باتیں بتاتے تھے، اور صحابہ کرام کو پتا تھا کہ حضرت حذیفہ کو راز کی باتیں سرکار نے بتائی۔ تو یہ نہیں کہ سرکار ہر بات ہر ایک کو بتاتے تھے، بہت ساری باتیں بہت ساروں کو نہیں بتائیں، حضرت حذیفہ کو جو باتیں بتائیں ان میں کئی باتیں جو حضرت عمر فاروق رضی اللہ تعالیٰ کو نہیں بتائیں۔ تو یوں نبی پاک علیہ السلام لوگوں کو جو بتانا ہوتا، جس کو جو بتانا ہوتا تھا اس کے مطابق ارشاد فرماتے تھے، اور بقیہ جو سرکار کا علم ہے وہ علم وہ ہے جو خود بخاری کی حدیث کے اندر ہے کہ نبی پاک علیہ الصلوۃ والسلام ایک مرتبہ ممبر پہ کھڑے ہوئے فجر کی نماز سے لے کر غروب آفتاب تک نبی پاک علیہ السلام کلام فرماتے رہے۔ آپ ٹائم دیکھیے، فجر کی نماز سے لے کر غروب آفتاب تک نبی پاک علیہ السلام نے خطبہ دیا، اور انسان کی پیدائش سے لے کر، خلق کی پیدائش سے لے کر جنتیوں کے جنت اور جہنمیوں کے جہنم میں داخل ہونے تک کے واقعات سرکار نے بیان فرما دی۔ تو جس نے جتنا یاد رکھا رکھا، جو بھول گیا سو بھول گیا۔ یہ بخاری کی حدیث۔ تو نبی پاک علیہ الصلوۃ والسلام کا یہ علم مبارک، اور سرکار کا علم جو ہے اس سے، یہ تو اس سرکار کے خود علم کے سامنے قطرہ ہے۔ اس کے بعد جو لامتناہی آگے جو ہے وہ جنت کے حوالے سے علم ہے، لامتناہی سے مراد کہ جو نبی، جو ہمارے اعتبار سے لامتناہی ہے، ورنہ تو نبی پاک علیہ السلام کا علم متناہی ہے، اللہ کا علم لامتناہی ہے، لیکن جس کو ہم کہتے ہیں یار بے انتہا، اس اعتبار سے لامتناہی عرض کر رہا ہوں۔ تو پھر جو نبی پاک علیہ الصلوۃ والسلام کو اللہ تعالیٰ کی ذات و صفات کے حوالے سے علم ہے، اس تک ہمارا کوئی تصور بھی نہیں ہو سکتا کہ وہ کیا علم ہے۔ تو اللہ تعالیٰ نے اپنے حبیب علیہ السلام کو یہ علوم عطا فرمائے۔ آگے ارشاد فرمایا وَمَا هُوَ بِقَوْلِ شَيْطَانِ الرَّجِيمِ فَأَيْنَ تَذْهَبُونَ، اور وہ قرآن ہرگز مردود شیطان کا پڑا ہوا نہیں ہے، پھر اے لوگو تم کدھر جاتے ہو؟ کفار مکہ میں سے بعض بولتے تھے کہ یار یہ لگتا ہے ان پہ کوئی شیطان کا خلل آ گیا، کوئی جن آ گیا ان کے اوپر، اور یہ اس کی باتیں ہیں جو ان تک آتی ہیں. اللہ تعالیٰ فرمایا نہیں، یہ مردود شیطان کا پڑا ہوا نہیں ہے، یہ خدا کا کلام ہے. ان ہوا الا ذکر للعالمین لمن شاء منکم ان یستقیم وما تشاءون الا ان یشاء اللہ رب العالمین. وہ تو سارے جہانوں کے لیے نصیحت ہی ہے، اس کے لیے جو تم میں سے سیدھا ہونا چاہے، اور تم کچھ نہیں چاہ سکتے مگر یہ کہ اللہ چاہے جو سارے جہانوں کا رب ہے. فرمایا کہ قرآن یہ شیطان کا کلام نہیں، بلکہ یہ تو سارے جہانوں کے لیے نصیحت ہے، خدا کا کلام ہے. خدا کا کلام ہے، نصیحت بن کے آیا ہے تاکہ تم نے جو سیدھا ہونا چاہے وہ سیدھا راستہ اختیار کر لے. اور پھر فرما دیا کہ تم مشیت، تم چاہو تو سیدھا راستہ اختیار کر لو، لیکن یہ ذہن میں رکھو کہ تمہاری مشیت خدا کی مشیت پر فائق نہیں ہو سکتی. تمہاری مشیت خدا کی مشیت کے تابع ہے، تم تبھی چاہ سکتے ہو جب خدا چاہے. یعنی یہ نہیں ہو سکتا کہ بندہ چاہے اور خدا نہ چاہے تب بھی کام ہو جائے. نہیں، بندہ چاہتا ہے تو قصبے فیل کرتا ہے، اور خدا چاہتا ہے تو خلقے فیل کرتا ہے. تو یہ ایک علمی بحث ہے، اس کی تفصیل کے اندر جانا جو ہے وہ عوامی اعتبار سے اس کا سمجھنا مشکل ہوتا ہے، لیکن خلاصہ کلام یہ ہے کہ بندے کی مشیت بھی خدا کی مشیت کے تابع ہے. جو قادر مطلق ہے وہ خدا کی ذات ہے، اور ارادہ فرمانے والی حقیقی جو ہے وہ خدا کی ذات ہے. آگے سورہ انفطار شروع ہوتی، سورہ انفطار مکہ مکرمہ میں نازل ہوئی، اس میں ایک رکوع اور 19 آیتیں ہیں. انفطرت اس سورت کی پہلی آیت کے اندر موجود ہے، اس کی مناسبت سے اس کا نام سورہ انفطار ہے، اور انفطار کا مطلب ہوتا ہے پھٹ جانا. تو یہ بھی قیامت ہی کا منظر بیان ہو رہا ہے. ارشاد فرمایا بسم اللہ الرحمن الرحیم، اِذَا السَّمَاءُ انفطرت وَإِذَا الْكَوَاكِبُ انتَثَرَتْ وَإِذَا الْبِحَارُ فُجِّرَتْ وَإِذَا الْقُبُورُ بُعْثِرَتْ عَلِمَتْ نَفْسٌ مَا قَدَّمَتْ وَأَخَّرَتْ. جب آسمان پھٹ جائیں گے، اور جب ستارے جھڑ جائیں گے، اور جب سمندر بہا دیے جائیں گے، اور جب قبریں کرے دی جائیں گے، ہر جان کو معلوم ہو جائے گا جو اس نے آگے بھیجا اور جو پیچھے چھوڑا. قیامت آ گئی، آسمان پھٹ جائیں گے، ستارے جھڑ جائیں گے، سمندر بہا دیے جائیں گے، قبریں کھول دی جائیں گی، ہر بندہ قبر سے باہر، اور ہر بندے کو پتہ چل جائے گا کہ کیا عمل آگے بھیجا اور کیا پیچھے چھوڑ کے آیا، سب پتہ چل جائے. اب اللہ تعالیٰ سارے انسانوں کو مخاطب کر کے فرماتا ہے، اللہ کرے کہ یہ آیات جو یہ ہمارے دل میں اتر جائیں. اللہ تعالیٰ نے بڑے خوبصورت انداز میں فرمایا، یا ایھا الانسان ما غرک بربک الکریم الذی خلقک فسواک فعدلک فی ای صورت ما شاء رکبک کلا بل تکذبون بالدین. اے انسان، تجھے کس چیز نے اپنے کرم والے رب کے بارے میں دھوکے میں ڈال دیا، جس نے تجھے پیدا کیا، پھر ٹھیک بنایا، پھر اعتدال والا کیا، جس صورت میں چاہا تجھے جوڑ دیا؟ ہرگز نہیں، بلکہ تم انصاف ہونے کو جھٹلاتے ہو. اللہ تعالیٰ کتنے خوبصورت انداز میں فرماتا ہے کہ اے انسان، تیرا رب اتنا کریم ہے، اتنا کرم والا ہے، اتنا مہربان ہے، اس نے تجھے پیدا کیا، تجھے ٹھیک بنایا، تجھے اعتدال والا کیا، تیری صورت بنائی، اتنا کچھ جس کرم والے رب نے تیرے ساتھ کیا ہے، اس کرم والے رب کے بارے میں کون سی چیز ہے جس نے تجھے دھوکے میں ڈالا ہوا ہے؟ کبھی تو شیطان کے دھوکے میں آ جاتا ہے، کبھی تو نفس کے دھوکے میں آ جاتا ہے، کبھی تو مال کے دھوکے میں آ جاتا ہے، کبھی تو اہل و عیال کے دھوکے میں آ جاتا ہے، کبھی تجھے کوئی ورغلا دیتا ہے، کبھی تجھے کوئی بہکا دیتا ہے. یہ کیا ہے؟ خدا کی ذات پہ اپنی توجہ رکھو بس، پھر نہ شیطان بہکا سکے گا، نہ نفس بہکا سکے گا. جب ذہن کے اندر یہ ہوگا کہ مجھے بس خدا سے تعلق رکھنا ہے، مجھے خدا سے تعلق رکھنا ہے، مجھے خدا کو فراموش نہیں کرنا، میں نے خدا کو کسی لمحے نہیں بھولنا، جب یہ ذہن میں ہوگا تو پھر سب چیزوں کے جو وار ہیں وہ پیچھے ہٹ جائیں گے۔ اب مزید آگے سمجھانے کے لیے، یہ تو اللہ تعالیٰ نے فرمایا کہ تجھے تیرے کرم والے رب کے بارے میں کس نے دھوکے میں ڈالا، اب آگے جو بیان فرمایا یہ بھی ہمیں سمجھانے کے لیے، کاش کہ ہمارے دل میں یہ چیزیں اتر جائیں، کاش یہ اتر جائیں۔ فرمایا وَإِنَّ عَلَيْكُمْ لَحَافِظِينَ كِرَامًا كَاتِبِينَ يَعْلَمُونَ مَا تَفْعَلُونَ، اور بے شک تم پر کچھ ضرور نگہبان مقرر ہیں، کرامن کاتبین، معزز لکھنے والے، وہ جانتے ہیں جو تم کرتے ہو۔ فرمایا اے لوگو، تمہارے اوپر ہم نے نگہبان فرشتے مقرر کیے ہوئے، کرامن کاتبین، ایک نیکیاں لکھتا ہے، ایک گناہ لکھتا ہے، اور یہ ہر وقت ہمارے ساتھ ہیں، صرف جب انسان برہنہ ہوتا ہے اس وقت اس سے جدا ہوتے ہیں، لیکن یہ فرشتے ہمارے ساتھ ہیں۔ نیکی کرتے ہیں تو نیکی والا فرشتہ خوش ہوتا ہے، لکھتا ہے نیکی کی، اس نے نماز پڑھی، اس نے تلاوت کی، اس نے کسی کا دل خوش کیا، اس نے کسی غریب کی مدد کی، اس نے ماں باپ کی خدمت کی، اس نے پڑوسیوں کے ساتھ اچھا سلوک کیا، اس نے رشتہ داروں کے ساتھ نیکی کی۔ اور گناہ والا گناہ کی باتیں لکھتا ہے، وہ لکھتا ہے اس نے آج فلم دیکھی، اس نے آج ڈرامہ دیکھا، اس نے آج بد نگاہی کی، اس نے یہ کیا، اس نے سود کھایا، رشوت کھائی، چوری کی، اس نے کسی کا حق مارا، کسی کو گالی دی، گانے سنے، جو کیا، یہ گناہ کا فرشتہ لکھ رہا ہے، جو گناہ لکھنے والا فرشتہ ہے وہ لکھ رہا ہے۔ تو اللہ تعالیٰ کے معزز فرشتے ہمارے ساتھ ہیں، لیکن افسوس کہ ہمارے دل پہ اثر نہیں ہوتا، ہمارا دل جو ہے وہ، ہم کوئی عام سا آدمی بھی ہمیں دیکھ رہا ہو تو ہم اس کے ڈر سے اور اس کے حیا کرتے ہوئے ہم گناہ سے بچتے ہیں، لیکن خدا دیکھ رہا ہے اس کی کوئی حیا نہیں، فرشتے ہمارے ساتھ ہیں اس کی کوئی حیا نہیں۔ اللہ کرے کہ ہمارے دل جو ہے وہ سدھر جائیں، ہمیں یہ حیا اور یہ شرم نصیب ہو جائے اور ہم گناہوں سے بچنے والے بن جائیں۔ اب آگے اللہ تعالیٰ نیکوں اور بدوں کا انجام بیان فرماتا ہے، فرمایا ان الابرار لفی نعیم و ان الفجار لفی جحیم یصلونہا یوم الدین وما هم عنہا بغائبین وما ادراک ما یوم الدین ثم ما ادراک ما یوم الدین یوم لا تملک نفس لنفس شیئا والامر یومئذ للہ۔ بے شک نیک لوگ ضرور چین میں جانے والے ہیں، چین سکون میں جانے والے ہیں، اور بے شک بدکار ضرور دوزخ میں ہیں۔ انصاف کے دن، قیامت کے دن دوزخ میں جائیں گے اور اس سے کہیں چھپ نہ سکیں گے۔ اور تجھے کیا معلوم کہ انصاف کا دن کیا ہے، پھر تجھے کیا معلوم کہ انصاف کا دن کیا ہے، جس دن کوئی جان کسی جان کے لیے کچھ اختیار نہ رکھے گی اور سارا حکم اس دن اللہ کا ہوگا۔ نیک مومن جنت، بدکار کافر جہنم میں، اور جو بدکار مومن ہیں وہ خطرے میں، وہی خطرے میں، بچ گئے تو بچ گئے، ورنہ جہنم کا استحقاق موجود ہے، حقدار ہیں جہنم میں جانے، اور جائیں گے بھی ان میں بہت سارے۔ کب جائیں گے؟ انصاف کے دن، جب فیصلہ ہوگا، جس نے نیکیاں کی ہیں اس کو صلہ ملے گا، جس نے بدیاں کی ہیں، برائیاں کی ہیں، اس کو اس کی سزا سنائی جائے گی، اور اس دن کوئی جان کسی جان کے لیے کچھ اختیار نہ رکھے گی، کافر کے لیے کوئی اختیار نہیں ہوگا کہ اس کی کوئی نجات کی، کوئی بچت کی صورت ہو جائے۔ ہاں ایمان والوں کو سہارا ہوگا شفاعت کا، لیکن کوئی گارنٹی نہیں ہے کہ اس کی شفاعت ہوگی اور یہ بے حساب جنت میں چلا جائے گا یا اصلاً جہنم میں داخل نہیں ہوگا، اس کی کوئی گارنٹی نہیں۔ اللہ تبارک و تعالی ہمیں ہمارے اعمال کی اصلاح فرمائے، ہمارا ظاہر باطن سدھر جائے۔ اس کے بعد اگلی سورت شروع ہوتی ہے سورۃ المطففین۔ سورہ مطففین کے بارے میں دو قول ہیں، ایک یہ کہ مکے میں نازل ہوئی، ایک یہ کہ مدینے میں نازل، ایک اور بھی قول ہے۔ اس سورت میں ایک رکوع اور 36 آیتیں ہیں۔ مطففین کہتے ہیں ناپ تول میں کمی کرنے والے، یعنی بیچتے ہیں جب उसमें डंडी मारने वालों को मुतफ़िफ़ीन कहते हैं। इस सूरह मुबारका के पहली आयत के अंदर ये लफ्ज़ मौजूद है, उस मुनासबत से इसका नाम सूरह मुतफ़िफ़ीन है। फरमाया बिस्मिल्लाहिर रहमानिर रहीम, वैलुल लिल मुतफ़िफ़ीन अल्लज़ीना इज़ा क़तालू अलन नास यस्तौफून व इज़ा कालूहुम औ वज़नूहुम युख़सिरून الا يظن اولئك انهم مبعوثون ليوم عظيم يوم يقوم الناس لرب العالمين। कम तोलने वालों के लिए खराबी है, कम तोलने वालों के लिए खराबी है, वो लोग कि जब दूसरे लोगों से नाप लें तो पूरा वसूल करें और जब उन्हें नाप या तोल कर दें तो कम कर दें। क्या ये लोग यकीन नहीं रखते कि इन्हें मरने के बाद दोबारा उठाया जाएगा एक अजमत वाले दिन के लिए, जिस दिन सब लोग रब्बुल आलमीन के हुजूर खड़े होंगे। काश के ये आयतें हमारे हर ताजिर के अंदर जो है वो उतार दीजिए, हर हर दुकान के ऊपर लिख के लगा दीजिए, हर एक को याद करवा दीजिए। दुकान बाद में खोले, पहले ही आयतें पढ़े। फल फरोश, सब्जी फरोश, सोना बेचने वाला, चांदी बेचने वाला, कुछ भी करने वाला, काश के ये आयतें बार बार पढ़े। जो चोर बाजारी, जो हमारे यहां शैतानियत की इंतहा की हुई है बेचने के अंदर, हर बंदा हर को कुछ मुस्तस्ना होंगे, लेकिन अक्सरियत फल बेचेगी चोरी करेगी, सोना बेचेगी डंडी मारेगी झूठ बोलेगी, सब्जी बेचेंगे उसमें फ्रॉड करेंगे, सामान बेचेंगे फ्रॉड करेंगे, कपड़ा बेचेंगे फ्रॉड करेंगे, खाने पीने की चीजें बेचेंगे उसमें गंदर गिलासत मिला के देंगे, गोश्त बेचेंगे तो उसमें गधे और कुत्ते का गोश्त डाल के बेचेंगे। ये हमारे लोगों की खबासत और उनकी उनकी ज़हनियत है, उनको कोई रोकने वाला नहीं है। जिनकी ये जिम्मेदारी है, जिस हुकूमत की ये जिम्मेदारी है कि वो इनको रोके, लोगों को सही सेहतमंद खाना, फल फ्रूट चीजें पहुंचे, खामोश। आवे का आवा बिगड़ा हुआ, लोग चोरी डकैती करप्शन लूट मार नाप तोल में डंडी मारना हर चीज के अंदर लगे हुए, और अल्लाह ताला क्या फरमाता है? अल्लाह ताला फरमाता है कम तोलने वालों के लिए खराबी है, वो लोग के जब दूसरों से लेते हैं तो पूरा लेते हैं, लेकिन जब देते हैं तो कमी करके देते हैं। अल्लाह ताला फरमाता है कि क्या इनको खुदा पे ईमान नहीं है कि मरने के बाद इन्होंने उठना है? क्या इनका ईमान नहीं है? क्या इनका ये गुमान नहीं है कि इनको मरने के बाद उठना है एक अजमत वाले दिन के लिए, जिस दिन लोगों ने खुदा की बारगाह में खड़े होना है? ये गोश्त बेचने वाले, इन्होंने मरने के बाद उठना नहीं। ये ठंडी मुर्गियां बेचने वाले, ये हराम गोश्त बेचने वाले, ये हराम और मुर्दार जानवरों का गोश्त बेचने वाले, ये गले सड़े फल बेचने वाले, ये खराब कपड़ा बेचने वाले, ये घटिया चीजें झूठ बोल के बेचने वाले, क्या इनका नहीं ईमान कि मरने के बाद इनको उठना है, खुदा की बारगाह में जवाब देना है? इनकी हरकतों से यह लगता है इनका नहीं ईमान, इनकी हरकतों से यह लगता है। जो शैतान गधे का गोश्त बेचता है वो किस चीज का ईमान है उसका? किस चीज का ईमान है? खुद गधे से बदतर इंसान है वो जो गधे का गोश्त मुसलमानों को खिला रहे। हमारे यहां इन चीजों का पता ही कोई इंजॉय कर रहे हैं सर, लगे हुए जनाब, जिसका जहां दाव लगता है वो वहीं पर चोरी करने, करप्शन करने, माल कमाने, माल खाने, माल बनाने में लगा हुआ। चंद एक महकमे हो तो चलो बंदा जो है ना रो धो के चुप भी हो जाए, लेकिन यहां तो जिसको उठाओ, जिसको उठाओ, उसके अंदर जो है ना गला सड़ा कैंसर निकलता है उसके अंदर। जो गंदगी की लाजत, जो कोई किसी को बेच सकता है बेचने को तैयार बैठा हुआ, सब्जी लें, गोश्त लें, पकौड़े लें, समोसे लें, को खाने पीने की चीज ले लें, कोई तैयार आइटम ले लें, को किसी होटल पे खाना खाने चले जाएं, एक ही रविश चल रही है, एक ही रविश चल रही, इनका कोई ईमान नहीं है कि मरने के बाद उठना है इनको। कलिमा तो पढ़ते हैं, ईमान का जर्रा कहीं दिल के अंदर होगा। अफसोस के हम मुसलमानों की हालत इस कदर बदतर हो चुकी है कि मुसलमान खरीदते हुए मुसलमान के सामने एक काफिर की दुकान है, एक मुसलमान की दुकान है, वो कहता है जी मुसलमान से नहीं खरीदना, काफिर से खरीद लूंगा, क्योंकि उसको काफिर के ऊपर भरोसा है कि ये सही चीज बेच रहा होगा, मुसलमान पे भरोसा नहीं कर सकता कि ये डंडी मारेगा। ये हमारी हमारा किरदार, ये हमारा अखलाक, ये हमारा हाल है। अलमान वल हफीज, अल्लाह ताला इरशाद फरमाता है कल्ला इन किताब अल फुज्जार लफी सिज्जीन वमा अदराक मा सिज्जीन किताबुम मरकूम वैलुन यौम इदिल लिल मुकज्जिबीन الذين يكذبون بيوم الدين وما يكذب به الا كل معتد اثيم اذا تتلى عليه اياتنا قال اساطير الاولين يقينا بے شک بدکاروں کا نامہ اعمال ضرور سجین میں ہے۔ اور تجھے کیا معلوم کہ سجین کیا ہے؟ وہ مہر لگائی ہوئی ایک کتاب ہے۔ उस दिन झुटलाने वालों के लिए खराबी है जो इंसाफ के दिन को झुटलाते हैं, और उसे नहीं झुटलाएगा मगर हर सरकश बड़ा गुनाहगार। जब उस पर हमारी आयतें पढ़ी जाती हैं तो कहता है ये कुरान अगलों की कहानियां हैं। अल्लाह ताला ने यहां जो बयान फरमाया ये हमारे लिए लम्हा फिक्री है कि वो जो नाप तोल की कमी और वो जो सारी चीजें हैं वो अल्लाह ताला फरमाता है कि ये काफिरों की करतूतें हैं। इसलिए आगे बातें उनके एतबार से कि ये तो इंसाफ के दिन को जुटलाने वाले लोग हैं, लेकिन अफसोस ये है कि हम तो इंसाफ के दिन को मानने वाले हैं, हम तो क्यामत को मानने वाले हैं, तो फिर करतूतें काफिरों वाली क्यों, फिर हरकतें उन जैसी क्यों? इसके बाद फरमाया कल्ला बल अराना अला कुलूबिहिम मा कानू यक्सिबून, ऐसा हरगिज नहीं है बल्कि उनके कमाए हुए आमाल ने उनके दिलों पे जंग चढ़ा दिया है। ये है असल वजह कि बंदा जब गुनाह करता है तो दिल पे जंग लग जाता है, तौबा कर ले तो धुल जाता है, गुनाह करता है तो एक नुक्ता लग जाता है, स्या नुक्ता दिल पे, स्या नुक्ता लग जाता है, तौबा कर ले तो धुल जाता है। लेकिन बंदा फिर गुनाह करे, फिर गुनाह करे, फिर गुनाह करे, फिर गुनाह करे, बाज ना आए तो हत्ता तो ऐसा होता है कि आखिर में दिल सारा स्याह हो जाता है, सारा दिल काला, काले दिल वाला बंदा हो जाता है, फिर कोई असर नहीं होता। और हमारे यहां एक दो नहीं, बहुत बड़ी तादाद है जिनके दिल काले हो चुके हैं। क्यों? एक मरतबा गलत सौदा बेचा, एक मरतबा कारोबार में डंडी मारी, फिर मारी, फिर मारी, फिर मारी, फिर मारी, दिल स्याह हो गया, दिल काले पड़े हुए। ये जो रोजाना की बुनियाद पे गली सड़ी सब्जी बेचते हैं, रोजाना की बुनियाद के ऊपर नाप तोल में डंडी मारते हैं, रोजाना ही घटिया दवा, ये जो जाली दवाइयां बेचने वाले, आप क्या समझते हैं इनके दिल सफेद है? इससे बड़ा स्याह दिल कौन होगा जो जाली दवाइयां बेच के लोगों की जिंदगियां लेता है? ये तो कातिल है दूसरों का। तो इनके दिल स्याह हो चुके, इनके दिल काले हो चुके, और इन पे कोई नसीहत असर नहीं करती। तो ये जंग है, ये जंग है जो उनके दिलों के ऊपर चढ़ चुका है। आगे अल्लाह ताला इरशाद फरमाता है कल्ला इन्नहुम अल रब्बिहिम यौमा इज़िल लमहजूबून, यकीनन बेशक वो उस दिन अपने रब के दीदार से जरूर महरूम होंगे। ये कुफार के बारे में, कुफार को क्यामत के दिन अल्लाह ताला का दीदार नहीं होगा। ثُمَّ إِنَّهُمْ لَصَالُ الْجَحِيمِ ثُمَّ يُقَالُ هَذَا الَّذِي كُنْتُمْ بِهِ تُكَذِّبُونَ, फिर बेशक वो जरूर जहन्नम में दाखिल होने वाले हैं, फिर कहा जाएगा ये है वो जिसे तुम झुटलाते थे। كَلَّا إِنَّ كِتَابَ الْأَبْرَارِ لَفِي عِلِّيِّينَ وَمَا أَدْرَاكَ مَا عِلِّيُّونَ كِتَابٌ مَرْقُومٌ यशहदुहुल मुकर्रबून, यकीनन बेशक नेक लोगों का नामा आमाल जरूर इल्लीजीन में है, और तुझे क्या मालूम कि इल्लियीन क्या है? वो मुहर लगाई हुई एक किताब है, कुर्ब वाले उसकी ज्यारत करते हैं। कुफार का नामा अमाल सिज्जीन में और नेक लोगों का नामा अमाल इल्लियीन में। अब इन नेक लोगों का सिला क्या है? अल्लाहु अकबर, फरमाया इन्नल अबरार लफी नईम अलल अराइक यंजुरून تعرف في وجوههم نظرة النعيم يسقون من رحيق مختوم ختامه مسك وفي ذلك فليتنافس المتنافسون ومزاجه من تسنيم عين يشرب بها المقربون। بے شک نیک لوگ ضرور چین میں ہوں گے, تختوں پر نظارے کر رہے ہوں گے, تم ان کے چہروں میں نعمتوں کی تر و تازگی پہچان لوگے, उन्हें साफ सुथरी खालिस शराब पिलाई जाएगी जिस पर मुहर लगाई हुई होगी, उसकी मुहर मुश्क की है, और ललचाने वालों को तो इसी पर ललचाना चाहिए, और उसकी मिलावट तस्नीम से है, एक चश्मा जिससे मुकर्रब बंदे पिएंगे। ये अबरार और नेक लोगों का बयान। इसके मुकाबले में जो मुजरिम हैं, कुफार हैं, जो मुसलमानों का मजाक उड़ाते थे, सहाबा का मजाक उड़ाते थे, उन सहाबा का मजाक उड़ाने वालों का अंजाम देखें क्या है। वइदा मर्रू बिहिम यतगामज़ून वइदन क़लबू इला अहलिहिम क़लबू फ़क़ीहीन वइदा रऔहुम क़ालू इन्ना हाउलाई लज़ालून वमा उरसिलू अलैहिम हाफ़िज़ीन फ़लयौमा अल्लज़ीना आमनू मिनल कुफ़्फ़ारि यज़हकून على الارائك ينظرون هل ثوب الكفار ما كانوا يعملون। بے شک مجرم لوگ ایمان والوں پر ہسا کرتے تھے, اور جب یہ مجرم مومنوں کے پاس سے گزرتے تو یہ آپس میں آنکھوں سے اشارے کرتے تھے, اور جب یہ کافر اپنے گھروں کی طرف لوٹتے تو خوش ہو کر لوٹتے, اور جب مسلمانوں کو دیکھتے تو کہتے بے شک یہ لوگ بہکے ہوئے ہیں। हालांकि उन काफिरों को मुसलमानों पर निगेबान बनाकर नहीं भेजा गया था। तो आज क्यामत के दिन ईमान वाले काफिरों पर हंसेंगे, तख्तों पर बैठे देख रहे होंगे क्या बदला दिया गया काफिरों को उसका जो वो करते थे। कुफारे मक्का सहाबा के पास से गुजरते, सहाबा किराम के पास से, तो कहते ये गरीब गुरबा फटे पुराने कपड़े पहन के मेले कुचैले बैठे हुए मजाक उड़ाते थे, आंखों से इशारे कर घर पहुंचते थे, बड़े फ्रेश हो गए, बड़ा मजाक उड़ाया मुसलमानों का, बड़ा मजाक उड़ा के आए हैं आज, मजा आ गया। अल्लाह ताला फरमाता है ये दुनिया में मजाक उड़ाते थे, क्यामत के दिन मुसलमान इन पे हंसेंगे और इनको पता चलेगा क्या हुआ। जैसे उस जमाने में था आज भी होता है। आज जो बंदा दाढ़ी शरीफ, सर पे टोपी मामा है, दीनी लिबास पहनता है, नमाज रोजी का पाबंद है, खुदा खौफी की बातें करता है, दीन पर अमल की बातें करता है, तो आजकल भी लिबरल्स बड़ा हंसते हैं उनके ऊपर, मजाक उड़ाते हैं, 1400 साल पुरानी तहजीब उठा के लिया, कबायली जमाने की बातें करते हैं, इतनी पुरानी बातें आज के जमाने में, जदीद जमाने में लोग चांद पे पहुंच गए, मौलवी अभी इधर ही बैठा हुआ। और जब इस तरह मजाक उड़ा लेते हैं, अपने सफ़े स्याह कर लेते हैं लिख तहरीर के अंदर, कॉलम निगार लिखने वाले या TV पे आने वाले इस तरह के लिबरल्स जब मुसलमानों का, दीनदारों का मजाक उड़ा लेते हैं तो बड़े फ्रेश होते, तबीयत बड़ी खुश हो जाती, वो आज मजा आ गया, आज आज तो ऐसी मौलवियों की तबीयत साफ किया पता चल गया। ये जितने इस तरह करने वाले हैं ना, ये जरा आयतें पढ़ के देख लें कि ये क्या कर रहे हैं। ये कुफारे मक्का के तरीके पे अमल कर रहे हैं, और ये जो दीनदार बेचारा सीधा साधा अल्लाह रसूल का नाम लेने वाला, सादगी लिबास है, मस्जिद के साथ उसका ताल्लुक है, जाता है मस्जिद में, दयानतदारी खौफे खुदा से कारोबार करता है, नौकरी करता है, जिसका ये मजाक उड़ा रहे हैं ना, क्यामत के दिन उल्टा हिसाब हो जाएगा। ये आज के मजाक उड़ाने वाले दीनदारों का, दीनी चीज़ों का, ये मुजरिम बन के पेश होंगे और ये लोग उन पर हंस रहे होंगे, देखो आज तुम्हारे साथ क्या हुआ। इसलिए ऐसी आज़ादी, रोशन ख्याली, वसत नजरी से आज ही तौबा कर लें, वरना ये सारे का सारा ये रोशन ख्याली जो है ये ऐसी जहन्नम की तारीकी में तब्दील होगी कि पता चल जाएगा। अल्लाह तबारक व तआला हमें अमल की तौफीक अता फरमाए। आमीन बिजाहिन नबी अल अमीन सल्लल्लाहु अलैहि वसल्लम।